यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। देशका 31 जिल्लामा कोविड 19 संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र इरानद्वारा आन्तरिक र बाह्य हवाई उडान खुल्ला गरेको घोषणा।
तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली स्पेनमा सम्पन्न विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उप प्रधानमन्त्री प्रकाश मानसिंह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे र विभिन्न उच्च पदस्थ अधिकारीहरूले स्वागत गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकड़ीले सम्मान गारद सलामी अर्पण गरेको थियो। स्वागतपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्मेलनमा सहभागी हुनु भएका परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिताले नेपालको समृद्धिको यात्रामा विभिन्न राष्ट्रको ध्यान आकर्षण गराउन सफल भएको बताउनुभयो। परराष्ट्र सचिव राईले भ्रमण देशहित र कल्याणका लागि अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै सम्पन्न मुलुकले गरीब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि सम्मेलनका क्रममा प्रधानमन्त्रीले विचारहरू राख्नु भएको बताउनुभयो।
उहाँले अति कम विकसित मुलुकहरूले सामना गर्दै आएका चुनौतीहरूको चर्चा गर्दै सोको समाधानका लागि विकसित मुलुकहरू लगायत विकास साझेदारहरूले थप सहयोग र साझेदारी विस्तार गर्नुपर्ने कुरामा जोड़ दिनुभएको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूले यस्ता मुलुकहरूको विकास र समृद्धिका साथै सहज र दिगो स्तरोन्नतिका लागि सेविया प्रतिबद्धतामा सबैले सहयोग गर्नुपर्ने जोड़ दिनुभएको थियो। सम्बोधनकै क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सन् 2026मा अति कम विकसित मुलुकहरूको समूहबाट स्तरोन्नति हुने बताउँदै सोका लागि आवश्यक स्रोतसाधन परिचालन गरिरहेको उल्लेख गर्नुभयो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्नुभएको र यसले नेपालको वैदेशिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपालमा युरोपेली मुलुकबाट पर्यटक आकर्षणमा समेत योगदान पुग्ने देखिएको बताउनुभयो। परराष्ट्र सचिव राईले स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज बीच द्विपक्षीय भेटवार्ता भएको पनि बताउनुभयो। भ्रमणका क्रममा इस्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डाक्टर मुस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुका साथै विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुभएको र अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभएको परराष्ट्र सचिव राईले जानकारी गराउनुभयो। यस्तै विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीले सहभागिता जनाउनु भएको र अन्य साइड इभेन्टहरूमा पनि प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले सहभागिता जनाएको जानकारी दिनुहुँदै परराष्ट्र सचिव राईले स्पेनमा प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग छलफल गर्नुभई नेपालको समृद्धिको यात्रामा जुट्न आग्रह समेत गर्नुभएको बताउनुभयो। 21 सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार 14 गते शनिबार स्पेन प्रस्थान गर्नुभएको थियो भने प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डलले यही असार 16 गतेदेखि 19 गतेसम्म स्पेनमा भएको सम्मेलनमा सहभागिता जनाएको थियो। राष्ट्रिय सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2082 र राष्ट्र ऋण उठाउने विधेयक 2082 पारित गरेको छ। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2082 र राष्ट्र ऋण उठाउने विधेयक 2082 सुझाव बिना बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले श्रोतले धान्न सक्ने गरी बजेट सन्तुलित रूपमा आएको बताउनुभयो। यस्तै अर्थमन्त्री पौडेलले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने र उत्पादन वृद्धिका लागि परिचालन हुन सक्ने क्षेत्रमा मात्र ऋण लिने गरी विधेयकमा व्यवस्था गरिएको बताउनुभयो। बैठकमा विधेयकमाथिको छलफलमा भाग लिनुहुने सांसदहरूले सुन चाँदी गरगहना नेपाली संस्कार र संस्कृतिको अभिन्न अंग भएकाले बजेटमाथि लगाइएको विलासिताको कर फिर्ता हुनुपर्ने तथा खाद्यान्न गेडागुडी र दुग्धजन्य वस्तुमा भन्सार बिन्दुमा लिइँदै आएको अग्रिम कर खारेज गर्ने प्रस्तावले विदेशी उत्पादनको आयात बढ्न गई नेपाली उत्पादनले बजार नपाउने अवस्था सिर्जना हुन सक्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअघि बैठकको शुरूमा सांसदहरूले किसानलाई सहज रूपमा कृषि मल उपलब्ध गराइनुपर्ने, वर्षाको मौसम शुरू भइसकेकोले विपद व्यवस्थापनका लागि सरकारको तयारी बारे सदनलाई जानकारी गराउनुपर्ने, बाढ़ी र पहिरोका कारण अवरूद्ध सड़कहरू तत्काल सुचारू गर्न सक्ने गरी सम्बद्ध निकायले सक्रियता देखाउनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 24 गते दिउँसो सभा 1 बजे बस्नेछ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यवस्थित र समयानुकूल बनाउन विधेयक ल्याइएकाले ऐन आएपछि बैंक तथा वित्तीय संस्था सम्बन्धी समस्या समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँगको छलफलपछि अर्थमन्त्री पौडेलले विधेयकलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउन आग्रह गर्नुभयो। विधेयकमा आवश्यकता अनुसार पर्याप्त छलफल गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आवश्यकता अनुसारका सबै सूचनाहरू अर्थ मन्त्रालय र राष्ट्र बैंकले समितिलाई उपलब्ध गराउने बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले 5,000 अमेरिकी डलर बराबर रकम ल्याउन सक्ने व्यवस्था गरेको विषयमा जानकारी गराउँदै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ल्याउन सक्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले नेपालको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन सञ्चालन र नियमन गर्ने दुई अलग अलग निकाय हुनुपर्नेमा जोड़ दिनुभएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा सांसदहरू भीमप्रसाद आचार्य, सुदन किराँती, प्रभु शाह, हित बहादुर तामाङ, शिशिर खनाल लगायतले हवाई सेवाको सुरक्षामा ध्यान नदिई विमानस्थलहरू बनाउनेतर्फ मात्रै सरकारले बढ़ी ध्यान दिँदा दुर्घटना बढ़ेकाले छुट्टै नियामक निकायलाई हवाई सुरक्षाको जिम्मा दिने गरी कानून व्यवस्था गर्नुपर्ने बताउनुभयो। सरकारले प्रस्तुत गरेको हवाई सेवा विधेयक र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयकमा विज्ञहरूले दुईवटा विधेयक आवश्यक नहुने सुझाव दिएपछि सांसदहरूले हवाई सेवालाई नियमन गर्न शक्तिशाली र स्वतन्त्र निकाय आवश्यक हुनाले हवाई सेवा विधेयक समेत महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सरकारवालासँगको छलफलपछि सरकारले अलग अलग विधेयक ल्याएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताउनु भएको छ। नेता गिरिजा प्रसाद कोइरालाको 102 जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामर्थ्य राखेर स्वर्गीय कोइरालाले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने, शान्ति प्रक्रियालाई अगाडि बढ़ाउने र गणतन्त्र स्थापना गर्ने कालखण्डको महत्वपूर्ण 3 राजनैतिक परिघटनाको नेतृत्व लिएको स्पष्ट गर्नुभयो। राष्ट्रपति पौडेलले शान्ति, स्थायित्व, मेलमिलाप, सहकार्य, सुशासन र जनतामा सेवा प्रवाहको चुस्ततासहित हाम्रा स्रोत साधनहरूको समुचित उपयोगबाट मात्र हामीले राखेको मुलुकको समृद्धिको लक्ष्य पूरा हुने बताउनुभयो। नेपालमा कोविड 19 को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोविड 19 को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2081 पुष 17 गतेदेखि 2082 असार 19 गतेसम्म नेपालका 31 जिल्लामा कोविड 19 संक्रमण पुष्टि भएको छ। हालसम्म कोविड 19 का 249 जनामा कोरोना संक्रमण देखा परेको छ। एक हप्तामा 35 जनामा संक्रमण देखिएको छ। पछिल्लो 24 घण्टामा 3 जनामा कोरोना पुष्टि भएको छ। कोविड 19बाट एक जनाको मृत्यु समेत भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले कोविड 19 संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर 17 सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोविड 19 को निगरानीलाई थप प्रभावकारी बनाएको बताउनुभयो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणना शुरू भएको छ। नेपाल पंक्षी संरक्षण संघको आयोजना तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणना शुरू गरिएको हो। निकुञ्ज र बीसीएनका 8 जना प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा 5 दिनसम्म सुनौलो तोप चराको गणना गर्नेछन्। निकुञ्जसँगै 2 दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणना हुने नेपाल पंक्षी संरक्षण संघका चरा विज्ञ हिरूलाल डगौराले बताउनुभयो। उहाँका अनुसार निकुञ्ज भित्रका सिकारीताल, शुक्लाफाटा, मालुवेला, लालपानी, हरैया फाँट, पंचीताल, बीरसिंह टापु, सुन्दरी फाँट, सिंहपुर फाँट, लालपानी, राधापुर फाँट, बडनीखेरा, अण्डैया, पटैया लगायत क्षेत्रमा चराको गणना गरिनेछ। दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने संकटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसै अनुरूप संरक्षणको योजना बनाइने निकुञ्जका रेन्जर प्रयास केसीले बताउनुभयो। जलवायु परिवर्तनका चुनौतीहरू दिनानुदिन तीव्र बन्दै गइरहेको बेला बाँकेमा हरियाली विस्तार गर्न वृक्षरोपण अभियान शुरू गरिएको छ। वृक्षरोपण गरौं सगरमाथा जोगाऊ भन्ने अभियानका साथ लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा वृक्षरोपण अभियान शुरू गरेको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असर परिरहेको छ। यसको प्रभावलाई न्यूनीकरण गर्ने उपयुक्त विकल्प भनेको वृक्षारोपण हो। वृक्षारोपण गरौं सगरमाथा जोगाऊ भन्ने महान अभियानका साथ लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले प्रदेशभरि वृक्षारोपण अभियान शुरू गरेको लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव परमत भट्टराई बताउनुहुन्छ।
उद्देश्य भनेको यो जलवायु न्यूनीकरण गर्ने र यो चाहिँ वन पैदावार स्वच्छ वातावरण सिर्जना गर्ने र चाहिँ यसको चाहिँ स्थानीय जनसमुदायलाई योबाट भोलि प्राप्त हुने कार्यबाट लगायतका प्रोडक्ट चाहिँ उपलब्ध गराउने यसको मुख्य उद्देश्य।
बाँकेको राप्तेसिनारी गाउँपालिका वडा नम्बर 6 रहेको जेजेडी महिला सामुदायिक वनको 6 हेक्टर क्षेत्रफलमा सतीसाल, खैर, सिसौ लगायतका विभिन्न 8 प्रजातिका बिरूवाहरू रोपिएको छ। बाँकेमा 65 हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर प्रसाद गुप्ताको भनाइरहेको छ।
यसले महापर्वको रूप सम्पूर्ण यो वनसँग सम्बन्धित सम्पूर्ण समुदाय वनहरूमा लागेका सम्पूर्ण संस्थाहरूले वृक्षारोपण कार्यक्रम चाहिँ शुभारम्भ चाहिँ गरेको छ। यो वर्ष डिभिजन वन कार्यालय बाँकेले जम्मा 5 ठाउँमा 65 हेक्टर क्षेत्रमा मेसहरू घेराबेरा गरी
महिनाको अवधिमा देशभर 3,50,00,000 वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। समुदाय स्तरमा वृक्षारोपणको फाइदा बुझाउन पनि समुदाय केन्द्रित वृक्षारोपण अभियानलाई तीव्रता दिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदी बताउनुहुन्छ। पछिल्लो समय चुरे क्षेत्रमा संकट देखिन थालेको छ। पानीको मुहान सुक्दै जाँदा अत्याधिक गर्मी बढ्दै गएको छ। वृक्षारोपण अभियानले जलवायु परिवर्तनको प्रभावलाई सन्तुलनमा राख्नमा समेत सहयोग पुर्याउँछ। आज रोपिएका 30 बिरुवाले भोलिको स्वस्थ वातावरण निर्माण गर्नेछ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेकपा एमाले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनका सम्बन्धमा आवश्यक सुझाव सहितको प्रतिवेदन पठाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझाव सहितको प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटिलाई निर्देशन दिएको जानकारी दिनुभयो। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ 20 देखि 22 गतेसम्म ललितपुर को गोदावरीमा हुने तय भएको छ। महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु प्रसाद पौडेल र संगठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिइएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संघीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताउनु भएको छ। ललितपुरको गोदावरीमा आज आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै संचार मन्त्री गुरूङले नारामा मात्रै समृद्ध नेपाल सुखी नेपाली भनेर नहुने बताउनुभयो। आदिवासी जनजातिको आन्दोलनलाई सही दिशामा डोर्याउन नसक्दा समस्या आएको उल्लेख गर्दै उहाँले जातीय जनसंख्याका आधारमा प्रतिनिधित्वका लागि जोड़ दिनुपर्ने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरी नगरपालिका सातमा निर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानून संशोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा पर्सि आइतबारदेखि राति 10:30 यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म साँझ 6:30 बिहान 5 बजेसम्म 1 महिनाका लागि यातायात सञ्चालनमा रोक लगाउने जनाएको हो। कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा मनसून सक्रिय भएकोले बीपी राजमार्गमा बाढ़ी पहिरोको सम्भावित जोखिम रहेकोले विपज्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा 1 महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ। यसअघि यही असार 6 गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा असार 7 गतेदेखि सोही समयमा करिब 10 घण्टा 15 दिनका लागि सड़क सञ्चालनमा रोक लगाएको थियो। कर्णाली राजमार्ग अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका 6 गोठीभीरमा सड़क भत्किएपछि ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। आज बिहान सो ठाउँमा सड़क भत्किएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। कर्णालीको भेरीगंगा नगरपालिका 8 कुइरे भन्ने स्थानमा परेको चट्याङले एकजनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। खेतमा रोपाई गरिरहेको अवस्थामा आज दिउँसो चट्याङ लागेर सोहीवड़ाका 27 वर्षीय दिलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। इरानले आज इजरायलसँगको युद्धका कारण जून 13 बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको छ। इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू शुरू गरिएको इरना समाचार एजेन्सीले जनाएको छ। यसैबीच संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागू भएपछि इरानी तेल निर्यात विरूद्ध नयाँ प्रतिबन्धको श्रृंखला जारी गरेको अल जजिराले जनाएको छ। प्रतिबन्धमा इराकी व्यापारी सलीम अहमद सईद र उहाँको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी छन्। सईदमाथि अमेरिकाले इराकी तेल मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ। यस वर्षको जूनमा इजरायल र अमेरिकाले हवाई आक्रमण शुरू गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो। इजरायलले जून 13 इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए। सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाफी कार्यवाही गरेको थियो। अमेरिका पनि युद्धमा सामेल भएपछि इरानले कतारमा रहेको अमेरिकी वायुसेनाको केन्द्रीय कमाण्डको मुख्यालय, पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यसको एक दिनपछि जून 24 दुई देशबीच युद्ध विराम भएको थियो। इजरायलले आक्रमण गर्दा इरान आफ्नो आणविक कार्यक्रम र तेहरानमाथि अमेरिका र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूमाथि संयुक्त राज्य अमेरिकासँग अप्रत्यक्ष वार्तामा संलग्न थियो। इजरायलले गत 24 घण्टामा गाजा क्षेत्रमा गरेको आक्रमणमा पनि कम्तीमा 41 जनाको मृत्यु भएको छ। इजरायली सेनाले केही समयदेखि राहत सामग्री पाउन लामबसेका सर्वसाधारणलाई आफ्नो निशाना बनाउने गरेको हमासले जनाएको छ। हमासले 60 दिनका लागि जारी गर्ने भनिएको युद्ध विरामका लागि पनि चाँडै नै आफ्नो प्रस्ताव पेश गर्ने जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नेपाल भ्रमणमा रहेको मलेसिया नेपाल व्यापार परिषदको प्रतिनिधि मण्डलमा सहभागी लगानीकर्ताहरूलाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न आग्रह गर्नुभएको हो। निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको, नीतिहरू लगानी मैत्री भएको, लगानीका क्षेत्रहरू पहिचान र राम्रो तयारी गरी अघि बढ्नुहोस्, सरकार सहयोग र सहजीकरण गर्न तयार छ, अर्थमन्त्री पौडेलले भन्नुभयो। प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, जल विद्युत, पूर्वाधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने बारे चासो व्यक्त गर्नुभएको थियो। प्रतिनिधि मण्डलमा मलेसिया नेपाल व्यापार परिषदका अध्यक्ष प्रदीप कुमार कुकरेजा, एमके संगाहाल लगायत सहभागी हुनुहुन्थ्यो। आर्थिक वर्ष 2082-83 नियुक्त हुने कर्मचारीहरूलाई पेन्सन तथा उपदान को सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सृजना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले शुक्रबारबाट लागू हुने गरी अण्डाको मूल्य बढ़ाएको छ। संघले अण्डाको मूल्य समायोजन गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट 30 वटाको 495 रूपियाँ र मझौला अण्डाको 465 रूपियाँ कायम गरेको छ। नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रति गोटा 16.56 रहेको संघले जनाएको छ। नयाँ मूल्य अनुसार किसानले ठूलो अण्डाको प्रति गोटा 16.50 रूपियाँ पाउनेछन्। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले अण्डा उत्पादनमा संलग्न कुखुराको संख्या घट्नु, पर्यटकको आगमन वृद्धि हुनु र स्कूल कलेज सञ्चालनले माग बढेपछि मूल्य वृद्धि भएको जानकारी दिनुभयो। हाल नेपालमा दैनिक 28-30 लाख गोटा अण्डा उत्पादन हुने गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ। बेलायत नेपाल चेम्बर अफ कमर्स र नेपाली दूतावास लन्डनको संयुक्त आयोजनामा लन्डनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले जल विद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार उत्पादनका क्षेत्र नेपालमा लगानीका लागि आकर्षक क्षेत्र रहेको बताउँदै बेलायती व्यवसायीहरूलाई त्यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
मनाङ मर्स्याङदी क्लबले एन्फा अण्डर 16 युथ लीगमा विजयी शुरूआत गरेको छ। मनाङले सातदो बाटो स्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा श्री भगवती क्लब विरूद्ध 2-1 रोमाञ्चक जित निकाल्यो। मनाङलाई जित दिलाउन रोहन थापा मगर र विवेक मगरले गोल गरे। श्री भगवतीका लागि सरुण महतोले गोल फर्काए। खेलको 40 मिनटमा रोहनको गोल मार्फत मनाङले अग्रता लिएको थियो। 58 मिनटमा सरुणले श्री भगवतीलाई बराबरीमा ल्याए। निर्धारित समय सकिन 3 मिनट बाँकी रहँदा विवेकले पेनाल्टी मार्फत गोल गर्दै मनाङलाई 2-1 रोमाञ्चक जित दिलाए। यो सँगै मनाङले 3 अङ्कका साथ लीगको शुरूआत गरेको छ। लीग विजेता टोलीले नगद 1 लाख रूपियाँ प्राप्त गर्दा उपविजेताले 50,000 रूपियाँ प्राप्त गर्नेछ। नेपाल हकी संघको आयोजनामा पहिलो पटक राष्ट्रिय महिला 5A साइड हकी प्रतियोगिता हुने भएको छ। शनिबार भक्तपुरको थिमी स्थित मिड भ्याली कलेजको फुटसलमा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, सुदूरपश्चिम र नेपाल आर्मी क्लब गरी 5 टोलीले प्रतिस्पर्धा गर्ने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगिताको विजेताले 50,000 र उपविजेताले 25,000 रूपियाँ प्राप्त गर्नेछन्। समूह एमा कोशी, बागमती र सुदूरपश्चिम तथा बीमा आर्मी गण्डकी र मधेस छन्। फाइभ ए साइडमा हकी 20 मिनटको हुनेछ। नेपाली सेनाको पूर्वी पृथनाको आयोजनामा शुक्रबारदेखि इटहरीमा पृथनापति ट्रफी 2082 शुरू भएको छ। प्रतियोगितामा नेपाली सेनाका 2, 18 र 21 नम्बर वाहिनी अन्तर्गतका गण गुल्म तथा एकाईले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, पौडी, जुडो र तैक्वान्दोमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता यही असार 30 गते समापन हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस वर्षा 3.6 मिलिमिटर। पोखराको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस वर्षा 5.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस वर्षा 14.3 मिलिमिटर र दिपायलको अधिकतम 34.8 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस वर्षा 19.6 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विकासका लागि वित्त सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता। राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। देशका 31 जिल्लामा कोविड 19 संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी र इरानद्वारा आन्तरिक र बाह्य हवाई उडान खुल्ला गरेको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।